یہ اشعار حضرت والا دامن برکاتوں کے. ہمارے درد کو یا رب تو درد معتبر کر دے, ہمارے سر وقفے سنگ در کر دے, ہمارے سر کو ہر لمحہ تو وقفے سنگ در کر دے. میری لطف خاص سے تو باسر کر دے, میری آہوں کو لطف خاص سے تو باسر کر دے. کرم سے میری جانے بے خبر کو باخبر کر دے, کرم سے میری جانے خبر کو باخبر کر دے. ہماری خشک آنکھوں کو خدایا چشم تر کر دے, ہماری آنکھوں کو خدایا چشم تر کر دے. میرے اشکوں میں شامل خون دل خون جگر کر دے, اشکوں میں شامل خون دل خون جگر کر دے. ہمارے ذرۂ خاکی کو تو رشک گوہر کر دے, ہمارے ذرۂ خاکی کو تو رشک گوہر کر دے. میری توبہ سے میرے شر کو تو رشک بشر کر دے, میری توبہ سے میرے شر کو تو رشک بشر کر دے. زمین سجدہ کو عش کے ندامت سے تو تر کر دے, زمین سجدہ کو اش کے ندامت سے تو تر کر دے. فلک کی کہے کشاں کو خاک پر زیر نظر کر دے. فلک کی کہے کشاں کو خاک پر زیر نظر کر دے. سرے میں ہے شربی اختر پر کرم کی ایک نظر کر دے. سرے میں ہے شربی اختر پر کرم کی ایک نظر کر دے. اور اپنے فضل سے وہ آخری مشکل بھی سر کر دے. اور اپنے فضل سے وہ آخری مشکل بھی سر کر دے. ہمارے درد کو یا رب تو درد معتبر کر دے. سنگ در کر دے.
اللہ کی بارگاہ میں یہ مناجات تھی جو پیش کی جا رہی تھی. اللہ تعالیٰ اپنے فضل و کرم سے سب کے حق میں قبول فرمائے. حقیقی مشکل وہیں کی مشکل ہے. اللہ تعالیٰ اگر وہ آسان فرما دیں تو سب کچھ آسان, اور خدا نہ کرے وہاں اگر مشکل پیش آ گئی تو اسے کوئی حل کرنے والا نہیں سوائے اللہ رب العزت کے. اللہ تعالیٰ اپنے فضل و کرم سے ہماری دنیاوی مشکلات بھی اور آخرت کی تمام مشکلات بھی اپنے فضل و کرم سے حل فرما دے. حقیقت یہ ہے کہ آخرت کی فکر انسان پر اگر سوار ہو جائے تو اس کی راتوں کی نیند اڑ جاتی ہے, لیکن اگر اسے آخرت کی کوئی فکر نہیں ہے تو اس کے لیے رات اور دن سب برابر. اللہ تعالیٰ اپنے فضل و کرم سے ہمیں آخرت کی فکر عطا فرمائے. ہمارے بزرگوں کے واقعات میں ایسے واقعات آتے ہیں کہ اگر دن میں ان کے ساتھ کوئی واقعہ پیش آ گیا تو راتوں کو سو نہیں سکے اللہ کے خوف سے کہ آخرت میں کیا ہوگا. حضرت مولانا مفتی عزیز الرحمن صاحب جو دارالعلوم دیوبند کے مفتی تھے, خود انہوں نے اپنا یہ واقعہ طلبہ کو سنایا تفسیر جلالین شریف جب پڑھا رہے تھے. تو پڑھاتے وقت قرآن مجید کی ایک آیت فرمایا کہ جب میں یہ پڑھا رہا تھا, وَلَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى, یعنی انسان کے لیے وہی ہے جو وہ سعی کرتا ہے. اس کا مطلب یہ ہوا کہ غیر کی سعی اس کو فائدہ نہیں دے گی, اپنی کوشش اپنی محنت وہ فائدہ دے گی آخرت میں. تو قرآن مجید کی آیت ہے. فرمایا کہ جب میں یہ پڑھا رہا تھا تو دل میں یہ خیال آیا بعد میں جا کر کہ اس کا مطلب یہ ہوا کہ انسان کو صرف اپنی کوشش فائدہ دے گی, کسی اور کی کوشش فائدہ نہیں دے سکتی. لیکن حدیث سے یہ پتہ چلتا ہے کہ کوئی شخص اگر کسی کے لیے اسالِ ثواب کرتا ہے, دعا کرتا ہے, تو اس کے درجات بلند ہوتے ہیں, رفع درجات ہوتا ہے, رفع عقاب ہوتا ہے کہ اس کو سزا اس سے دور ہو جاتی ہے. तो इससे बज़ाहिर ऐसा लगता है कि आयत में और हदीस में तआरुज़ पैदा हो रहा है। कुरान मजीद की आयत का तकाज़ा ये है कि इंसान की जो अपनी कोशिशें सिर्फ वो रंग लाएंगी, और हदीस में ये पता चलता है कि अल्लाह ताला इसकी वजह से दराजात को बुलंद भी फरमा देते हैं, अजाब भी दूर फरमा देते हैं, तो बज़ाहिर तआरुज़ है। फरमाया कि सोचता रहा मैं कि इसका हल क्या है, तो बज़ाहिर ऐसा मालूम हुआ कि कुरान और हदीस दोनों में तआरुज़। तो सोचते सोचते जब कोई बात समझ में नहीं आई, तो फिर एक और ख्याल दिल में आया कि इससे ये पता चला कि कुरान मजीद की एक आयत तेरी समझ में नहीं आई, इसका मतलब है तेरा ईमान सुस्त और मुजमहिल है। तो अगर मौत इस हालत में आ गई, तो गोया एक आयत ऐसी होगी कुरान मजीद की जिसके बारे में तू रैब में मुबतला होगा, शक में मुबतला होगा, और ज़ालिकल किताबुल ला रैब फी। तो फरमाया कि बस ये सोचते सोचते आखिरत का खौफ ऐसा मुसल्लत हुआ, ऐसा मुसल्लत हुआ कि रात ही को नंगे रात ही को मैं जो है वो बस पैदल गंगोह की तरफ रवाना हो गया। अब ऐसी रात थी कि अंधेरी रात थी, लेकिन आखिरत की फिक्र ऐसी तारी थी, खौफ ऐसा मुसल्लत था कि मैं रात को ही पैदल चल पड़ा, और वहां से गंगो तकरीबन 30 माइल, और पैदल। और हजरत को पैदल चलने की ऐसी आदत नहीं थी, लेकिन जब आखिरत का खौफ किसी पर मुसल्लत हो जाए, तो फिर दुनिया की मेहनत, दुनिया की ये मशक्क़त उसे कुछ महसूस नहीं होती। फरमाया कि मैं चल पड़ा और सुबह के वक्त गंगो पहुंचा, हजरत गंगोई रहमतुल्लाह अलैह की खिदमत में। हजरत उस वक्त तहज्जुद के लिए वजू फरमा रहे थे। जब वहाँ पहुँचे तो अस्सलाम वालेकुम कहा, हजरत ने जवाब दिया। फरमाया कि कैसे आए, कौन? तो कहा अजीज़ुर रहमान। फरमाया कैसे आना हुआ, यानी इस वक्त तुम कहाँ देवबंद और कहाँ गंगो? तो फौरन कहा कि हजरत कुरान मजीद की एक आयत के बारे में बस सोच सोच रहा था, बात समझ में नहीं आई, तो आपसे उसका हल मालूम करने के लिए मैं आया हूँ। और फिर अपना जो इश्काल था पेश किया कि कुरान मजीद की आयत का तकाजा ये है और हदीस का तकाजा ये है, तो ज़ाहिर एतबार से दोनों में बज़ाहिर तआरुज़ है, तो हल समझ में नहीं आ रहा। हज़रत ने बर्जस्ता फरमाया कि अरे भाई, कुरान मजीद के जो आयत है उससे सही ईमानी मुराद है, यानी ईमान की जो सही और कोशिश है वो किसी दूसरे की काम नहीं आएगी, अपनी ही कोशिश काम आएगी। ऐसा नहीं हो सकता कि ईमान तो कोई लाए और निजात किसी की हो जाए। और जहाँ तक हदीस का ताल्लुक है, तो उससे सही अमली मुराद है, अमल काम आ सकता है। लेकिन तो फौरन हजरत ने 1 मिनट के अंदर उसको हल किया। फरमाया कि बस मुझे ऐसा लगा कि आंख के सामने एक पर्दा था जो हट गया, और अल्लाह ताला ने बहुत ही अजीम इल्म अता फरमाया। लेकिन बहरहाल ये बात इस पर याद आई कि आखिरत की फिक्र, अल्लाह के सामने खड़े होने का डर, खौफ, ये हम में पैदा हो जाए, अगर ये पैदा हो गया, फिर आप बादशाह भी बादशाहत भी करेंगे तो दुर्वेश होंगे। जैसा कि पिछले ज़माने के बादशाह गुजरे हैं, हज़रत बख्तियार काकी रहमतुल्लाह अलैह का जब इंतकाल हुआ, तो हज़रत ने वसीयत फरमाई, और ये वसीयत उस वक्त पढ़कर सुनाई गई जब नमाज जनाजा के लिए हज़रत का जनाजा आया, कि भाई हज़रत ने वसीयत ये फरमाई है कि नमाज जनाजा वो शख्स पढ़ाए जो आफीफ हो, जिसका मतलब ये है कि जिसने कभी ज़िंदगी में जिना ना किया हो, और दूसरी बात यह कि असर की नमाज की जो कबल की सुन्नतें हैं वो कभी नफले हैं वो कभी तर्क न की हों, और तीसरी बात गालिबन ये कि तकबीर उला कभी फोत ना हुई हो। यकीनन मामूली बात तो नहीं है। अब उस वक्त का जो बादशाह था सुल्तान शमसुद्दीन अल्तमश रहमतुल्लाह अलैह, वो मौजूद थे जनाजे में। उन्होंने कुछ देर इंतज़ार किया कि शायद कोई अल्लाह का बंदा आगे बढ़े और जनाजा पढ़ा दे, लेकिन कोई शख्स जब आगे नहीं बढ़ा, तो फिर ये कहते हुए आगे बढ़े कि मैं तो ये चाहता था कि मेरा दुनिया में ये राज फाश ना हो, लेकिन जब ख्वाजा साहब ने ऐसी वसीयत की है, तो अब मैं मजबूर हूँ। ये उस वक्त के बादशाह थे, चे निस्बत खाक रब आलम पाक, आज हम सोच भी नहीं सकते, तसव्वुर भी नहीं, लेकिन ऐसे वलीउल्लाह औलिया अल्लाह बादशाह गुजरे हैं जो बादशाही में दुर्वेशी करते थे। हकीकत में ये दुर्वेश थे कि बज़ाहिर तो बादशाह थे लेकिन इनकी हुक्मरानी कुलूब पर भी थी, इनकी हुक्मरानी जाहिर पे भी थी, बातिन पे भी थी, और बादशाह होने के बावजूद ये अपने दौर के वलीउल्लाह थे। अल्लाह ताला अपने फजल व करम से हमें कोई ज़र्रा अता फरमा दें इसका। तो बहरहाल ये बादशाह थे, तो जब आदमी अल्लाह से डरता है, अल्लाह के सामने खड़े होने से डरता है, तो चाहे उसे जितना बड़ा ओहदा मिल जाए वो उस ओहदे की बिना पर गुरूर नहीं करता, तकब्बुर नहीं करता, दूसरे को हकीर नहीं समझता, बल्कि अपने बारे में सोचता है कि बस मैं तो अपने नबेड़ूँ। हमारे एक बुजुर्ग फरमाया करते थे कि धुन रे दुनिया, धुन रे दुनिया, धुन रे धुन, अपनी के गैरों का तू पाप न बुन, अपनी धुनी धुन रे दुनिया, अपनी धुनी धुन, यानी रुई को जो धुनने वाले होते हैं तो उन वो उसके बारे में कहते हैं कि रुई धुनने वाले तू अपनी रुई धुनता रहे तो गैरों के पाप न पुन, यानी दूसरों के उल्टी सीधी बातें बयान करना, दूसरों के ऐब जाहिर करना, ये कोई दीनदारी की बात नहीं है। बस अल्लाह ताला अपने फजल व करम से हमारी भी पर्दापोशी फरमा दे, दूसरों की भी पर्दापोशी फरमा दे, तो ये ज़्यादा बेहतर बात है बनिस्बत इसके कि हम दूसरों के ऐब बयान करते फिरें। बहरहाल अल्लाह ताला ने ऐसे बादशाह पैदा किए, हजरत उमर बिन अब्दुल अजीज़ रहमतुल्लाह अलैह जो खलीफ़ पंजुम कहलाते हैं, उनका एक ग़ुलाम था जिसका नाम था दिरहम। एक दिन हज़रत उमर बिन अब्दुल अजीज़ ने उससे पूछ लिया कि लोग मेरे बारे में क्या कहते हैं, तुमने कुछ लोगों की बातें सुनी हो तो मुझे बताओ। फरमाया कि लोग क्या कहेंगे, सारे ऐश आराम कर रहे हैं और सब जो है वो ऐशो इशरत में है, एक मैं मुसीबत में हूँ, एक तुम मुसीबत में हो। कहने लगे वो कैसे भाई, तो कहने लगा कि बात यह है कि मैं आपके खलीफा बनने से पहले भी आपका गुलाम था, आपकी वो ऐशो इशरत वाली ज़िंदगी मैंने देखी है जिसमें घोड़ों पर सफ़र होता था, रोज़ाना जोड़े तब्दील होते थे और बड़े जो है वो नाजो नेमत में आप पले हुए थे, खाने आते थे तो वह किस्म किस्म के होते थे। बाद में जब आपको खलीफा बनाया गया तो मैंने समझा कि मौज हो गई, अब लोग जो है वो सब मुझसे डरेंगे, मेरे पास आएंगे और मुझसे अपनी सिफारिशें कराएंगे और मैं जो हूँ थोड़ा सा मतलब मुझे जरा भरम होगा मेरे अंदर, तो बात यह है कि मेरा काम तो बढ़ गया, न रात को सुकून है न दिन में चैन है, क्योंकि आपने वो हशम ख़दम वो सारी जो चीज़ें थी सब ख़त्म कर दी, आपको तो निजात ही नहीं मिल रही इससे कि आप जो है वो मुसीबत और इन परेशानियों, क्योंकि आपने वो सारी जो ऐशो इशरत वाली ज़िंदगी थी तर्क करके, क्योंकि हज़रत उमर बिन अब्दुल अजीज़ जब खलीफा बने उन्होंने सारी नेमतों की चीज़ें जितनी भी थीं वो सब बैतुल माल में जमा कर दी थी, और बीवी से भी कह दिया था कि अगर दुर्वेशाना तरीक़े पर मेरे साथ रहना हो तो ज़िंदगी गुजार सकती है, और अगर तुमने इसी तरह ऐशो इशरत के साथ गुजारनी हो तो मेरा तुम्हारा साथ नहीं चलेगा। वो बीवी भी ऐसी थी, उसने कहा ठीक है जो कुछ है सब जमा कर दिया। तो हज़रत उमर बिन अब्दुल अजीज़ ने जब उसकी ये बात सुनी तो फरमाया कि देखो भाई मैं तो पता नहीं इस मुसीबत से कब निकलूंगा, लेकिन तुम्हें इस मुसीबत से मैं अभी निजात दिला देता हूँ, और ये कह के उसको फौरन आज़ाद कर दिया कि मैंने तुम्हें आज़ाद किया, अब तुम आज़ाद हो, जिस तरह चाहो ज़िंदगी गुजारो। लेकिन हकीकत यह है कि उनकी क़ैद में ही आज़ादी थी असल, क्योंकि गुनाहों से बचना, इसीलिए अपने बुज़ुर्गों की सोहबत में रहते हुए इंसान बज़ाहिर तो पाबंद होता है लेकिन हकीकत में वो आज़ाद हो जाता है बुराइयों से, परेशानियों से, उसको अपनी कोई फिक्र नहीं होती, फिर जो कुछ पूछना है उनसे पूछ के चलना है, बस आदमी आज़ाद, तुम अपनी क़ैद में ले लो तो हम आज़ाद हो जाएं। अल्लाह ताला अगर हमें अपनी क़ैद में ले लें तो हकीकत में आज़ादी मिल जाए, क्योंकि अल्लाह ताला अगर अपनी क़ैद में ले लेंगे तो गोया बाकी लोगों की क़ैदों से हम आज़ाद हो जाएंगे, फिर किसी और की गुलामी नहीं करनी पड़ेगी, फिर सिर्फ अल्लाह रब्बुल इज्जत की इबादत, उसके अहकाम को मानना। इसीलिए शायर ने ये तमन्ना की है कि तुम अपनी कैद में ले लो तो हम आज़ाद हो जाएं। अल्लाह ताला अपने फजल व करम से हमें अपनी कैद में ले ले, यानी अपना मजजूब कर ले, अल्लाह ताला हमें जज्ब फरमा ले। क्योंकि अल्लाह तक पहुँचने के दो ही रास्ते हैं, या तो अल्लाह जज्ब कर ले तो ये आसान रास्ता है, फिर आदमी कहीं इधर उधर नहीं भटकता, और दूसरा ये है कि फिर मेहनत मशक्क़त करे, मुजाहिदे वाले रास्ते हैं, जिक्र व अस्कार करे और मुजाहिदे बर्दाश्त करता हुआ वो अल्लाह तक पहुँचे। तो अल्लाह ताला अपने फजल व करम से बस हमें अपना मजजूब बना ले और हमें अपने अहकामात पर चलने की अल्लाह ताला तौफीक अता फरमा दे। बहरहाल मेरे अजीज़ व आखिरत की फ़िक्र बहुत ज़रूरी है। इस दुनिया में रहते हुए दुनिया जिस डगर पर चल रही है आपके सामने है कि बेरारवी बढ़ रही, बेहयाई बढ़ रही, आखिरत की फ़िक्र ख़त्म हो रही, दुनिया की फ़िक्रात हमने अपने ऊपर लाद रखी हैं और उससे हम निकलने के लिए तैयार भी नहीं हैं। रात दिन कहाँ से खाएंगे, कहाँ से पहनेंगे, क्या करेंगे क्या नहीं करेंगे, रात दिन फिक्र यही सवार, लेकिन आखिरत की फिक्र हमें नहीं है जैसी होनी चाहिए। तो दुनिया की फिक्र अपनी जगह पर ठीक है, इससे कोई इंसान खाली नहीं है, लेकिन इतनी फिक्र उस पर सवार ना करे अपने ऊपर कि आखिरत की फिक्र इंसान उससे आज़ाद हो जाए, बल्कि आखिरत की फिक्र को सवार करके रखे ताकि दुनिया की फिक्र बकदर ज़रूरत हो। अल्लाह ताला हमें इसकी तौफीक दें, और दुनिया में हम ये दुआ तो करते रहें अल्लाह से कि हमें किसी को मोहताज ना फरमा अल्लाह सिवाय अपनी ज़ात के, क्योंकि हम में ये भी ताकत नहीं, हम किसी के अगर मातहत हो गए तो भी परेशानियों में घिर जाएंगे। इसलिए बस अल्लाह से ये दुआ करते रहना चाहिए कि अल्लाह तू अपना ही बस हमें मोहताज रख और अपने माँ सिवा से बेनियाज फरमा दे, और फिर जो अल्लाह के अहकाम हैं उन पर चलने की आदमी कोशिश करता रहे, क्योंकि भाई मौत का कुछ पता नहीं है कि किस वक्त आ जाए। और ये सैयदुल अंबिया हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है, हज़रत अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु इसके रावी हैं, कि कभी कभी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये भी फरमाया करते थे कि जब आप इस्तंजे वगैरह से फारिग होते तो फौरन ही मिट्टी से तैमुम फरमा लिया करते थे। तो आपसे कहा जाता है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पानी तो आपसे दूर नहीं है, तो आप जो है वो तैमुम क्यों फरमाते हैं? तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए कि क्या पता मैं उस पानी तक पहुंच भी सकूं कि नहीं, तो कम से कम मैं पाक होने की हालत में तो हूं, यानी तैमुम फौरन फरमा लेते थे। तो सिर्फ इस फिक्र को और ये बताने के लिए कि मौत तो तुमसे इतनी करीब है कि ज़रूरी नहीं कि तुम पानी तक भी पहुंच सको, बाद औकात नहीं पहुंच पाता आदमी। इसी तरह फिर अल्लाह के जो नेक बंदे थे उन्होंने भी ये ऐसी ज़िंदगी गुजारी, यहया बिन मुईन रहमतुल्लाह अलैह जो मुहद्दिस हैं बहुत बड़े, 10 लाख हदीसें अपने हाथ से लिखी, और उनके बारे में एक बुजुर्ग फरमाते हैं कि अगर यहया बिन मुईन ये कह दें कि इस हदीस को मैं नहीं जानता तो समझ लो कि वह हदीस है ही नहीं, यानी इस कदर उनको वो था। उनका मामला भी ये था कि जब वो एक बुजुर्ग की खिदमत में पहुंचे, यानी उनसे अहादीस सुनने के लिए, तो उनसे जाते ही कहा कि हजरत मैं फला हदीस सुनना चाहता हूँ, तो उन्होंने वो हदीस सुनानी शुरू की। तो फौरन उनसे कहा कि अगर आप अपनी किताब से देखकर सुनाते तो मेरे लिए और ज़्यादा इत्मीनान का जरिया होता। उन्होंने फरमाया कि अच्छी बात है। वो किताब लेने के लिए जब अंदर जाने लगे तो उनका कपड़ा पकड़ लिया, दामन पकड़ के कहा कि हजरत पहले ज़बानी सुना दीजिए, क्या पता आप जब तक आए मैं ज़िंदा भी रहूँ कि न रहूँ, यानी मौत का तो इतना भी भरोसा नहीं, इसलिए पहले ज़बानी सुना दें, फिर किताब जब आप लाएंगे तब भी सुन लूँगा। तो पहले ज़बानी सुनी और फिर वो किताब लेकर आए और किताब से देखकर भी वो हदीस सुनाई। बहरहाल ये ईमान और यकीन था इन हजरात का बना हुआ कि एक लम्हे को भी भरोसा नहीं करते थे अपने आप पर, और हम जो हैं वो प्लानिंगें करते हैं 100-100 साल की, समझते हैं कि ज़िंदा रहेंगे या मरेंगे ही नहीं, दूसरा मरता तो हम समझते हैं इसी ने मरना था, हमने तो मरना ही नहीं, इसलिए कि अपनी फिक्र ही नहीं। बहरहाल अल्लाह ताला अपने फजल व करम से हमें अपनी फिक्र नसीब करे। आज हमारी अपनी खराबियों की बिना पर आज मेरा जाना हुआ सिंध के अंदरूनी शहर में सांगण में, वहाँ के हालात देखकर सच्ची बात है दिल बड़ा गमगीन हुआ कि हिंदुओं की अक्सरियत, शियों की अक्सरियत और दीन नाम की कोई चीज़ ही नहीं। वहाँ भी एक बदबخت ने, ये असल में कराए जाते हैं वाक़यात, यानी हम गए तो एक वाक़या वहाँ ऐसा पेश आया हुआ था, किसी लड़की ने सैयदना उमर फ़ारूक रज़ी अल्लाह तआला अन्हु का नाम जूती पर लिखा, तो उस पर बाज़ लोगों ने एहतजाज किया। बहरहाल और करने के बाद उसको उसके बाप को थाने में बंद किया। लेकिन ये कि बाकायदा इस तरह से साजिशें की जा रही हैं, कराई जा रही हैं, जो गैर मुल्की एनजीओज होती हैं बाकायदा ये पैसे लेने के लिए, अपने फंड बढ़ाने के लिए इस किस्म के वाकयात जो है वो कराते हैं ये, और दूसरों को इस्तेमाल करते हैं। उन्हें तो पता भी नहीं होता शायद कि हम कर क्या रहे हैं, लेकिन जब ये सब वाकयात हो जाते हैं तो फिर अच्छा, फिर दूसरे कुफारों का यह हाल है इस वक्त काफिरों का, कि वो चूंकि ऐसे लोगों की हौसला अफजाई करते हैं, उन्हें अपने मुल्कों में पनाह की पेशकश करते हैं, उन्हें जो है वो उनके खानदान समेत, इससे बेहतर उन्हें क्या चाहिए, यहाँ खाने को नहीं मिल रहा, वहां पर जो ऑस्ट्रेलिया के अंदर ऐशो इशरत में रहेंगे तो बज़ाहिर ज़ाहिरी एतबार से चूंकि दुनिया मिल रही होती है इसलिए उन्हें भी वो अच्छा लगता है ऐसा करना, और सारे काफिर एक साथ हो जाते हैं। आज आप देख लीजिए जो मामला है, कितने हमदर्द बन गए ये काफिर, ये ओबामा और ये दूसरे सब लोग, वरना इन्हें क्या फिक्र है इस बात की कि कोई मुसलमान बच्ची मरती है या नहीं मरती, रात दिन तो ये मारते रहते हैं, सुबह शाम जो है वो मार रहे हैं, ड्रोन हमले जो हो रहे हैं तो उसमें क्या लोग मरते नहीं, बच्चियां भी मर रही हैं, लेकिन उन्होंने कोई पूछने वाला नहीं, कोई मजम्मत करने वाला नहीं। लेकिन ये एक बच्ची, पता नहीं ये भी एक मंसूबे के तहत, इसको चाहे वो ज़ाहरी एतबार से तालिबान के हुलिया ही रखते हों या वाकईतन तालिबान ही हों, तब भी हम तो उस वाकये को अच्छा नहीं समझते कि ऐसा किया जाए, और वो काबिले मजम्मत है, लेकिन इस कदर वावेला मचाना कि गोया कोई और वाकया पेश ही नहीं आ रहा, एक यही जो है वो बच्ची जख्मी हुई है और कोई मरा ही नहीं है, या कोई यहाँ रात दिन सुबह शाम मलालाएं न जाने कितनी मर रही हैं बेचारी, कितनी जख्मी हो रही हैं, उन्हें कोई पूछने वाला नहीं, उनकी कोई मजम्मत करने वाला, इससे पता चलता है कि आलम कुफर उनका साथ देने वाले कौन लोग, उनके एजेंट कौन लोग हैं, उनकी मुंह में जबानें किसकी हैं, जब वो बोल रहे होते हैं तो कौन असल में बोल रहा होता है। तो हकीकत ये, बहरहाल अल्लाह ताला अपने फजल व करम से हम पर रहम फरमाए। आज ये सारी अगर हम देखें तो हकीकत ये है कि हमारी बदअमालियों के नतीजे में ये सब कुछ हो रहा है, अगर हम अच्छे होते तो ये सब सूरत हाल पैदा ना होती। आज जो कुछ हो रहा है, मुसलमान में से वो हवा निकल गई, वो रूह निकल गई जो उसे ऊंचा और बुलंद करती, वरना जिस तरह से गेंद के अंदर जब हवा भरी हुई हो उसे आप मारें जमीन पर ताकत से वो ऊपर ही को जाएगी, लेकिन अगर उसमें उसकी हवा निकल गई हो तो फिर बज़ाहिर शक्ल तो उसकी गेंद ही की होती है, लेकिन आप उसको जमीन पर मारें तो वो ऊपर नहीं उठेगी, इसलिए उसकी ताकत उसकी रूह निकल गई। तो आज मुसलमानों की जो रूह रूह है ईमानी थी वो खत्म हो गई, यही वजह है कि आज हम ऊपर उठ नहीं रहे, बल्कि जब मारा जाता है तो और मजीद नीचे तो होते ऊपर नहीं जाते। अल्लाह ताला अपने फजल व करम से हमें ईमानी कुव्वत अता फरमाए। अल्लाह का ये वादा कि अंतुमुल आलौना इन कुंतुम मोमिनीन, तुम ही बुलंद रहोगे अगर ईमान वाले हुए, अगर ईमान निकाल दिया तुमने तो फिर बुलंद कहाँ से, फिर क्या फ़र्क है हम में दूसरों में। तो इसलिए अपने ईमान की हिफाजत के साथ अल्लाह से दुआ भी करते रहें कि अल्लाह हमारी ईमान की हिफाजत फरमा, जिस तरह हम अपनी जान की हिफाजत के लिए दुआ करते हैं, माल की हिफाजत के लिए करते हैं, इज्जत और आबरू की हिफाजत के लिए करते हैं, सबसे पहले अल्लाह से ही दुआ करनी चाहिए, अल्लाह हमारे ईमान की हिफाजत फरमा, उसके साथ साथ जान की, इज्जत की, माल की, आबरू की, इन सब चीज़ों की भी अल्लाह अपनी हिफाजत में हमें रख और ये हिफाजत फरमाता फरमा। इंशाअल्लाह अपने साथ यानी सही फिक्र के साथ हम चलेंगे तो उम्मीद है कि हमारे जहन में जब किसी के लिए बुराई नहीं है तो इंशाअल्लाह अल्लाह ताला तो दिलों के हाल को जानते हैं, जहनों को जानते हैं किसके जहन में क्या है, तो यकीनन अल्लाह ताला अपने फजल व करम से हमें बुलंद फरमाएंगे। अल्लाह ताला मुझे भी आपको इस सब की इसकी तौफीक अता फरमाए। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वल आकिबतु लिल मुत्तकीन वस्सलातु वस्सलामु अला रसूलिल करीम सय्यिदिना मौलाना मुहम्मद व अला आलिही व अस्हाबिही अजमाईन। لك الحمد على ما قضيت ولك الشكر على ما أعطيت تباركت ربنا وتعاليت نستغفرك اللهم من جميع الذنوب والخطايا ونتوب إليك لا ملجأ ولا منجأ ولا ملتجأ منك إلا إليك لا ملجأ ولا منجأ ولا ملتجأ منك إلا إليك لا ملجأ ولا منجأ ولا ملتجأ منك إلا إليك اللهم إنا نعوذ برضاك من سخطك وبمعافاتك من عقوبتك وبك منك لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك برحمتك يا أرحم الراحمين اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة وأجرنا من خزي الدنيا وعذاب الآخرة وأجرنا من خزي الدنيا وعذاب الآخرة يا حي يا قيوم برحمتك نستغيث يا حي يا قيوم برحمتك نستغيث يا حي يا قيوم برحمتك نستغيث اصلح لنا شاننا كله، اصلح لنا شاننا كله، اصلح لنا شاننا كله، ولا تكلنا الى انفسنا طرفه عين، ولا تكلنا الى انفسنا طرفه عين، ولا تكلنا الى انفسنا طرفه عين. اللهم اكفنا بحلالك عن حرامك، واغننا بفضلك عمن سواك. اللهم اكفنا بحلالك عن حرامك، واغننا بفضلك عمن سواك. اللهم اكفنا بحلالك عن حرامك، واغننا بفضلك عمن سواك. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تجعلنا فتنه للقوم الظالمين، ونجنا برحمتك من القوم الكافرين، ونجنا برحمتك من القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة، إنك أنت الوهاب، إنك أنت الوهاب، إنك أنت الوهاب. يا عزيز يا غفار يا أرحم الراحمين، يا عزيز يا غفار يا أرحم الراحمين، يا عزيز يا غفار يا أرحم الراحمين. اے اللہ، اپنے فضل خاص سے ہم پر رحم فرمائیے، ہمارے گناہوں کو معاف فرما دیجئے، ہمیں عافیت والی زندگی عطا فرمائیے. یا اللہ، ہر شر و فتنے سے ہماری حفاظت فرمائیے. یا اللہ، ہمیں اپنی مضبوط حفاظت پناہ میں لے لیجئے. اے اللہ، اپنی ذات کے سوا ہر ایک کا ڈر ہمارے دل سے نکال دیجئے. اے اللہ، اپنی ذات کے سوا ہر ایک کا ڈر ہمارے دلوں سے نکال دیجئے. یا اللہ، اپنی ذات کا خوف اور ڈر ہمارے دلوں میں پیدا فرما دیجئے. اے اللہ، اپنے فضل و کرم سے احکام، اے اللہ، جو آپ کے احکام ہیں ان پر عمل کی دل و جان سے توفیق عطا فرمائیے. نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات پر عمل کی توفیق عطا فرما دیجئے. اے اللہ، ہماری خطاؤں سے درگزر فرما، ہمارے گناہوں کو معاف فرما، ہر قسم کے شر و فتنوں سے محفوظ فرما. اے اللہ، ساری کوتاہیاں ہماری ہیں، ساری خرابیاں ہم میں ہیں. اے اللہ، آپ رحم فرما دیجئے، ہماری خطاؤں کو معاف فرما دیجئے، درگزر فرمائیے. اے اللہ، معاف فرما دیجئے. اے اللہ، خطاؤں سے درگزر فرمائیے، ہم سب کو عافیت نصیب فرما دیجئے. اے اللہ، ہمیں کافروں کے سامنے ذلیل نہ فرما. اے اللہ، ہمیں ہندوؤں کے سامنے ذلیل نہ فرما. اے اللہ، ہمیں غیر مسلموں کے سامنے ذلیل نہ فرما. یا اللہ، یقیناً ہماری اپنی کمزوریاں ہیں اور اے اللہ، ہماری ہی غلطیاں ہیں. اگر ہم سچے مسلمان ہوتے، اگر ہم دین پر چلنے والے ہوتے، اگر تیرے احکامات سے روگردانی نہ کرتے، نبی کریم صلی اللہ علیہ وسلم کی محبت ہمارے دلوں میں سچی ہوتی، اور اے اللہ، ان کے احکامات سے سرتابی نہ کرتے، تو یقیناً اے اللہ، کافروں کو ایسی جرتیں نہ ہوتیں. اے اللہ، یہ سب ہماری خرابیاں ہیں. اے اللہ، تو اپنا فضل فرما دے، ہمیں سچا اور پکا مسلمان بنا دے، اپنے احکامات پر عمل کرنے والا بنا دے، نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات پر عمل کرنے والا بنا دے. اے اللہ، ہم آقا عالم صلی اللہ علیہ وسلم سے شرمندہ ہیں. اے اللہ، اپنے فضل و کرم سے ہم پر رحم فرما دے. اے اللہ، دنیا اور آخرت کی شرمندگی سے ہماری حفاظت فرما دے. اے اللہ، ساری قوموں کے سامنے ہمیں ذلیل نہ فرمانا. اے اللہ، ہمیں کسی کے سامنے شرمندہ نہ فرمانا، ہماری پردہ پوشیاں فرما لیجئے. اے اللہ، پردہ دری نہ فرمائیے، دنیا میں ہی پردہ پوشیاں فرمائیے، آخرت میں ہی پردہ پوشیاں فرمائیے. یا اللہ، ہمیں اپنے مضبوط حفاظت عطا فرما دے، مضبوط پناہ عطا فرما دے. اے اللہ، اپنے فضل و کرم سے ایسے کافروں سے اللہ تو ہی نمٹ لیجئے. اے اللہ، یا جو ان کے ایجنٹ ہیں ان سے بھی آپ ہی نمٹ لیجئے. اے اللہ، ہم بڑے کمزور ہیں، ایمانی اعتبار سے بھی کمزور ہیں، جسمانی اعتبار سے بھی کمزور ہیں. آپ فضل فرما دیجئے، کرم فرما دیجئے، عافیت عطا فرما دیجئے. یا اللہ، ہمیں کسی کے لیے ترنے والا نہ بنا. اے اللہ، ہمیں کسی کے لیے ترنے والا نہ بنا. اے اللہ، ہمیں کسی کے لیے ترنے والا نہ بنا. اے اللہ، ہم تیرے بندے ہیں، اپنے فضل و کرم فرما. اے اللہ، قائد و عالم صلی اللہ علیہ وسلم کے طریقوں پر دل و جان سے عمل کی توفیق عطا فرما. اے اللہ، ہمارے ملک کی حفاظت فرما، اندرونی بیرونی ہر قسم کے خطرات سے اس کی حفاظت فرما. اے اللہ، جو لوگ دین مخالف ہیں، اے اللہ، دین کی مخالفت میں بیانات دیتے ہیں، اے اللہ، اہل دین کے وہ دشمن ہیں، تو اپنے فضل و کرم سے ہماری طرف سے ان سے کافی ہو جا. اے اللہ، ان کے لیے آپ کافی ہو جائیے. اے اللہ، آپ ان کے لیے کافی ہو جائیے. الیس اللہ بکافی عبدہ، الیس اللہ بکافی عبدہ. اے اللہ، آپ نے خود ہی فرمایا کہ اللہ کافی نہیں ہے ایسے لوگوں کے لیے. اے اللہ، آپ ہی نمٹ لیجئے. اے اللہ، مسلمانوں کے دلوں کو اطمینان اور سکون عطا فرما دیجئے. اے اللہ، ہمارے قلوب کو ٹھنڈا فرما دیجئے. اے اللہ، اپنے فضل فرما دیجئے. اے اللہ، ہماری بدعمالیوں کی طرف نہ دیکھیے. اے اللہ ہماری بدعمالیوں کی جانب نہ دیکھیے، اے اللہ اپنے فضل و کرم سے ہمارے سیئات کی طرف نظر نہ فرمائیے، اے اللہ آپ وہ فرمائیے اے اللہ جو آپ کے لائق ہے، اے اللہ اپنے فضل و کرم سے اپنی شان کے لائق فیصلے فرمائیے، عافیت کے فیصلے فرمائیے، کرم کے فیصلے فرمائیے، اے اللہ ہم سب کو دین پر چلنے والا بنا دے، اے اللہ ہم سب کو دین پر چلنے والا بنا دے، اے اللہ مسلمانوں کو پہلے سا عروج پھر سے عطا فرما دے، اے اللہ اپنے فضل و کرم سے پہلے سا عروج عطا فرما دے، اے اللہ ہم نے اپنی بدعمالیوں کے سبب جو عروج کو کھو دیا ہے اپنے فضل و کرم سے ہمیں پھر سے وہ عروج نصیب فرما دے، اے اللہ مسلم مسلمانوں کو ظاہری باطنی ترقیوں سے نواز دیجئے، یا اللہ اپنے فضل و کرم سے اے اللہ پھر سے ظاہری باطنی ترقیوں سے نواز دیجئے، اے اللہ ہمیں ہم سب کو متحد اور متفق بنا دیجئے، یا اللہ اپنے فضل و کرم سے متفق اور متحد فرما دے، اے اللہ کفار کی سازشوں کو اے اللہ ناکام فرما دے، ان کی سازشوں کو انہیں پہ الٹ دے، اے اللہ تو اپنے فضل و کرم سے ہماری حفاظت فرما، اے اللہ اپنے فضل و کرم سے ہمارے ملک کی حفاظت فرما، خصوصاً ہمارے شہر کراچی کی حفاظت فرما، اے اللہ اپنے فضل و کرم سے ہر قسم کے فتنوں سے اللہ اس کی حفاظت فرما، اے اللہ دشمنان اسلام کی سازشوں کو ناکام فرما دے، اے اللہ آپ خیر الماکرین ہیں، اپنے فضل و کرم سے یا اللہ اے اللہ ایسی تدبیروں کے ذریعے سے اے اللہ اپنے فضل دشمنوں کی سازشوں کو ناکام فرما دیجئے، اے اللہ ان کی سازشوں کو انہی پر پلٹ دیجئے، یا اللہ ان کی سازشوں کو انہی پر پلٹ دیجئے، اے اللہ مسلمانوں کو سرخرو فرمائیے، اے اللہ مسلمانوں کو سرخرو فرما دیجئے، ہمارے بیماروں کو شفا عطا فرما، اے اللہ جو مقروض ہیں ان کے قرضوں کو ادا فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، اے اللہ اپنے فضل و کرم سے ہم سب پر رحم فرمائیے، اے اللہ ہمارے گھروں میں جو بیمار ہیں انہیں شفا عطا فرما دیجئے، ہمارے عزیز و اقارب رشتہ دار دوست احباب یا ہم خود اے اللہ جس بیماری میں مبتلا ہیں آپ اے اللہ واقف ہیں، جسمانی بیماریوں سے بھی واقف ہیں، روحانی بیماریوں سے بھی واقف ہیں، اپنے فضل و کرم سے ساری بیماریاں دور فرما دے، اے اللہ ہمیں دین متین پر چلنے کی توفیق عطا فرما دے، اے اللہ دین متین کی روح کے مطابق اے اللہ تقاضوں کے مطابق عمل کی توفیق عطا فرما دے، یا اللہ جتنے مسلمان مرد عورت دنیا سے جا چکے ان کی مغفرت فرما، ان کے درجات کو بلند فرما، یا اللہ ان کے درجات کو بلند فرما، اے اللہ ہمارے عزیز و اقارب رشتہ دار دوست احباب جو دنیا سے چلے گئے اے اللہ ان سب کی مغفرت فرما دے، ان کے درجات کو بلند فرما دے، اے اللہ عافیت دارین نصیب فرما، ہر شر و فتنے سے اے اللہ ہمیں نجات عطا فرما، اے اللہ اپنی مضبوط حفاظت و پناہ ہمیں عطا فرما، اے اللہ جب تک زندہ رہیں آپ صلی اللہ علیہ وسلم کی تعلیمات و ہدایات کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، اور ہم میں سے جس کسی کا جب کبھی وقت آخرہ خاتمہ ایمان پر فرما، صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین، آمین برحمتک یا ارحم الراحمین۔